उनको वापस वतन भेजा जाएगा। ये बताइए कि ये जो आज की मीटिंग हुई है इस्लामाबाद में, ये कितनी अहम है और इसके तहत क्या क्या फैसले उठाए गए हैं?
बहुत शुक्रिया नफीसा। पेशावर अटैक के बाद स्कूल पे सिचुएशन बहुत अनसर्टन हो गई थी। लोग कश्मकश का शिकार थे, खासतौर से अफगान पाकिस्तान में मुकीम अफगान, अपने मुस्तकबिल के हवाले से भी, क्योंकि बहुत ही अनकन्फर्म मीडिया में रिपोर्ट्स आ रही थी उनकी वापसी के हवाले से या उनको पाकिस्तान से एक्सपेल किए जाने के हवाले से। तो एक बहुत पहली ये मीटिंग थी ट्राइपार्टाइट कमीशन की, गो के ये रूटीन की एक मीटिंग है जो 2002 से होती आ रही है हर साल, जिसमें हुकूमत पाकिस्तान, हुकूमत अफगानिस्तान और यूएनएचसीआर शिरकत करते हैं। और नॉर्मली इस मीटिंग का मकसद रिपैट्रिएशन या रजाकाराना वापसी की अमल से मुतल्लिक जितने भी फैसले होते हैं उसी मीटिंग में होते हैं। तो यह सोच ले कि 25वीं मीटिंग थी जो इस्लामाबाद में सेफ्रॉन मिनिस्ट्री ने होस्ट की थी, इसमें एक ये अहम दूर के जो हुकूमत पाकिस्तान के मुख्तलिफ नुमाइंदों को कोट किया जाता था कि सारे अफगान चले जाए और कोई पॉलिसी नहीं होगी, तो ने बताया कि जैसे दिसंबर के करीब आते जाएंगे जो कि प्रूफ ऑफ रजिस्ट्रेशन कार्ड की आखिरी वीक है, हुकूमत पाकिस्तान एक नई स्ट्रेटजी के साथ आएगी और ऐसी स्ट्रेटजी होगी जो कॉम्प्रिहेंसिव होगी, जो इंसानियत की उसूलों को मद्देनजर रखते हुए वो स्ट्रेटजी बनाई जाएगी। और क्या होगी इसके बारे में तो अभी तक कुछ नहीं कहा जा सकता, लेकिन इस मीटिंग के भी पहले
जी 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 दुनिया असलम खान हमारे साथ रहें। इस वक्त हम अफगानिस्तान चलते हैं जहां फरा प्रोविंस के गवर्नर आसिफ नंग हमारे साथ लाइन पर हैं। और आसिफ नंग, आपको भी खुशामदीद। वालेकुम सलाम। और ये बताइए कि आज जैसे कि आपके इल्म में है, इस्लामाबाद में एक अहम मीटिंग हुई है जिसमें ये तय पाया है कि पाकिस्तान के अंदर जो अफगान पनागुजीन हैं उनको रफ्ता रफ्ता अफगानिस्तान भेजा जाएगा। आपकी तरफ से बताइए कि आप लोगों ने क्या इकदाम किए हैं ताकि उन पनागुजीनों को वापस लिया जाए।
अफगान माजरीन की वापसी के प्रोसेस जो है ये बहुत अरसों से जारी है पाकिस्तान से अफगानिस्तान, लेकिन पिछले 15 साल में जब अफगानिस्तान में नया हालात आया तो इसके बावजूद कि यहाँ पे है अभी स्टेबिलिटी भी है और कोई बड़ा प्रॉब्लम भी नहीं है, बहुत प्रोविंसेस जो है उनमें रिफ्यूजी को कबूल करने में कोई प्रॉब्लम भी नहीं है, लेकिन वहाँ की अब अफगान रिफ्यूजी जो है वो एक सिविलाइजेशन जिस तरह वहाँ के सिटीजन बन गया तो एक नॉर्मल प्रोसेस की पाकिस्तान की हुकूमत की जानब से उनका एक हिस्सा बन चुका है। मेरे ख्याल में अब अगर अपनी मर्जी से अफगान रिफ्यूजी वापसी वतन आना चाहता है तो ये तो ठीक है, लेकिन अगर दबाव हो और कोई प्रेशर हो तो उसके तो ये मेरे ख्याल में इलीगल होगा। लेकिन अफगानिस्तान में अभी बहुत प्रोविंसेस में कोई प्रॉब्लम नहीं है, अफगान रिफ्यूजी आ सकता है। जलालाबाद जो है एक बड़ा प्रोविंस है, उसमें बहुत रिफ्यूजी आ भी गया, मेरे ख्याल में 6 से 5 मिलियन 6 मिलियन तक रिफ्यूजी पिछले 15 साल में अफगानिस्तान आ चुका है वापस।
अच्छा अच्छा जी, और ये सिलसिला अभी तक जारी है। दुनिया असलम खान, आप बताएं, जिस तरह से आसिफ नंग ने बताया कि बहुत सारे अफगान पनागुजीन इस वक्त पाकिस्तान में जो बस गए हैं वो इसका एक हिस्सा बन गए हैं, आप लोगों ने क्या तरीके का निकाला है ताकि इन लोगों से कहा जाए कि वो अपनी मर्जी से वापस चले जाए?
इस सिलसिले में दो बातें अहम है कि वो लोग जो अपनी मर्जी से जाना चाहते हैं उनके लिए तो 2002 से अक्वामे मुत्तहिदा के इदारे का एक प्रोग्राम जारी है, जो जाना चाहते हैं उनको फी तक $200 मिलते हैं, वो हमारे 2 सेंटर्स पे आ सकते हैं। दूसरा, वो लोग जो आपने कहा कि खुद को पाकिस्तान ही का हिस्सा समझते हैं, क्योंकि इस वक्त पाकिस्तान में अफगानों की 3री जनरेशन है और इनमें से बहुत से बच्चे, आपको मैं बताऊं, 18 साल سے کم عمر کی آبادی تقریباً 60% ریفیوجیز کے اوپر مشتمل ہے, اور یہ وہ لوگ ہیں جو پاکستان کو بھی اپنا اتنا ہی گھر مانتے ہیں جتنے کہ ان کے پیرنٹس افغانستان کو مانتے ہیں. تو اس چیز کو ایڈریس کرنے کے لیے حکومت پاکستان اور افغانستان کے اندر بھی اور پاکستان کے اندر بھی ارگنائزیشن جو ٹرینڈ ہیں اس کے حوالے سے اسٹریٹجی پہ کام کر رہے ہیں کہ ایک تو اربنائزیشن کے ٹرینڈ ہوتا کیوں ہے, کیا وجوہات ہیں کہ لوگ اپنے اپنے آبائی علاقے چھوڑ کے افغانستان میں بھی اور پاکستان میں بھی جو مہاجرین ہیں وہ کیمپس چھوڑ کے اربن لوکیشن کا رخ کرتے ہیں. اس اسٹریٹجی کے تحت ان عوامل کو مد نظر رکھتے ہوئے ان علاقوں میں جو ایریاز آف ریجن ہیں ایسے حالات پیدا کیے جائیں گے کہ لوگ ہجرت کرنے پہ مجبور نہ ہو. اگر ان کی اربنائزیشن کے ٹرینڈز اکنامک ریزنس کی وجہ سے ہے تو جاب اپرچونیٹیز میں جہاں پہ جہاں سے ان کا تعلق ہے, اور اگر تعلیم یا صحت یا دیگر ضروریات زندگی کی جو سیکٹرز ہیں اس میں کام کیا جائے گا. کیونکہ افغانستان میں بھی اس وقت ایک بہت بڑا ایشو ہے کہ جو جتنے ریفیوجیز جا رہے ہیں پاکستان سے ان کی میجورٹی ان علاقوں میں نہیں جاتی جو کہ ان کا آبائی علاقہ ہے, ایریا آف اوریجن ہے, بلکہ وہ رخ کرتے ہیں زیادہ تر کابل کا اور اس کے علاوہ باقی جو اربن ایریاز ہیں. تو اس سے ایک نقصان یہ ہے کہ کیونکہ ان علاقوں میں ڈیولپمنٹ اس تیزی سے نہیں ہو رہی جس تیزی سے آبادی بڑھتی جا رہی ہے, تو آج کی میٹنگ میں اس بات پر بھی فیصلہ ہوا تھا کہ یہ اسٹریٹجی جلد از جلد مکمل کی جائے. اور دوسرا یہ کہ افغانستان میں واپس آنے والے لوگوں کو جو افغانستان کی گورنمنٹ کے نیشنل پرائیورٹی پروگرامز ہیں ان کا حصہ بنایا جائے تاکہ وہ یہاں سے جانے کے باوجود بھی ڈسپلیس نہ رہیں بلکہ دے شوڈ فیل ہوم.
جی جی آصف ننگ, یہ بتائیے کہ جو ہمارے پاس اطلاعات آئی ہیں وہ یہ ہے کہ شاید افغانستان کی حکومت کو کوئی امداد ملے گی تاکہ یہ جو بوجھ ہے یا سمجھ لیجئے جو افغان چلے گئے تھے پاکستان وہ اب واپس آ رہے ہیں اور بڑی تعداد میں ہو سکتا ہے واپس آئیں اگر حالات اچھے ہوں, تو اس صورت میں بین الاقوامی امداد آ رہی ہے تاکہ ان لوگوں کے لیے نوکریاں وغیرہ فراہم کی جائیں؟
پچھلے کئی سالوں سے یونیچار کی جانب سے یہ کہتے ہیں کہ وہاں ریفوجی کی واپس آنے کے لیے بات جو بھی گرے وہاں آتے تو ان کو ایک چھوٹا سا مدد ملتا ہے, کچھ ان کے گھر کے بنانے کے سامان ملتا ہے, لیکن وہ کافی نہیں ہے. اب دو کمروں کے سامان جو وہ بھی وہ کنسٹرکشن کی سامان جو ہے وہ ملتا ہے, لیکن باقی اس طرح کچھ گرے ہیں کہ ان کی تعداد جو ہے ایک فیملی کی 15 سے 20 تک ہے. اس کی نارمل زندگی جو ہے پاکستان میں بھی جہاں رہ گیا وہ دو تین چھوٹی فیملی بن گیا, مطلب ایک جنریشن دو جنریشن تین اس طرح بھائیوں کے درمیان جدا ہو گیا, لیکن وہ واپس آتے ایک فیملی کے نام سے آتے ہیں کہ وہ جو ایڈ ان کو ملتے ہیں وہ کافی نہیں ہے. دوسرا بات یہ ہے کہ اکثر ریفیوجی جو ہے آپ پاکستان کے اس ایریا میں جہاں وہ سمجھتے ہیں کہ کریس بارڈر اور قبائلی علاقہ جات ہے وہاں پہ بہت برسوں سے جنگ سے پہلے بھی وہاں جانا آنا کا کوئی پرابلم نہیں تھا, اس پر کوئی پابندی بھی نہیں تھا. اب ہمارے لوگ یہاں کی وزیرستان کی اس وزیرستان میں رہ چکا ہے, یہاں کے افریقی لوگ جو ہیں پاکستان کی اس جانب میں بھی رہ چکا ہے, اور اس طرح جو مسعود قوم ہے جہاں تک شنوار قوم ہے جہاں تک مومن قوم ہے یہ دوسرا قوم بھی جو ہے اس طرف بھی آ چکا ہے اس طرف بھی جا چکا ہے. اس طرح گلگت تک اور چترال تک جہاں بھی جتنا بہت لمبا سا بارڈر ہے افغانستان اور پاکستان کے درمیان یہ لین پر دوسری ایک طرف اور دوسری طرف جانا آنا بہت برسوں سے ہے, بہت پرانا افسانہ ہے ان کا. اس میں اگر یہ علاقہ جات کو مد نظر رکھتے ہوئے تو افغان ریفیوجی کی واپس آنا جو ہے وہ کوئی زبردستی سے اس کو نکالنا یہ بہت بڑا پرابلم کریٹ کرے گا. پھر وہاں سے جو محمد جو ہے وہ بھی کبھی کبھی یہاں افغانستان کی لینڈ کو آتے تو ان کے لیے بھی پرابلم بن جاتے.
अच्छा,
मैं समझता हूँ कि अभी एज की बात एक है और कल्चरली एक बात और भी है, जहाँ रिलेशन एक दूसरी भी बन चुका है, बहुत लोगों के दरमियान फैमिली अलाकात भी है, एक शादी हुआ यहाँ से वहाँ तक, उनसे उनसे, तो दोनों तरफ के दरमियान एक मजबूत फैमिली रिलेशन भी बन चुका है, तो इसका अलग करना आसान भी नहीं है मेरे ख्याल में।
बिल्कुल जी, आप बिल्कुल सही कह रहे हैं, और इसकी वजह से हम देखेंगे कि कितने अफगान पना गुजीन वाकई पाकिस्तान से अफगानिस्तान लौटते हैं। मैं आप लोगों को बताती चलूं कि हम ने स्टूडियो तब्दील कर दिया है, लिहाजा जो लोग कॉल कर रहे हैं उनके कॉल्स हमें इस वक्त मौसूल नहीं हो रहे हैं, लेकिन इस मोड़ पे हम शुक्रिया अदा करते हैं UNHCR की तर्जुमान दुनिया असलम खान को, और हमारे साथ थे फरा सूबे के गवर्नर आसिफ नंग। बहुत शुक्रिया और खुदा हाफिज। इसके बाद एक आईडी ब्रेक लेते हैं।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर, और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से इन द न्यूज़ सुन रहे हैं, और इन द न्यूज़ में हम अपने अगले मौजू की तरफ आते हैं, और मौजू है एक तवील मुद्दत से आप सुन रहे हैं कि ओसामा बिन लादन का जो घर था एबटाबाद का, वहां से काफ़ी कुछ अहम दस्तावेजात हासिल किए गए। अब जो ताज़ा रिपोर्ट आई है वो ये कि जो इंकशाफात किए गए हैं वो बहुत ही दिलचस्प हैं, ख़ास तौर पे पाकिस्तान के लिए। इसका हम तज्जिया करेंगे, और हमारे साथ हैं दिफाई तज्जियाकार ब्रिगेडियर मोहम्मद साद। ब्रिगेडियर साद, आपको खुशामदीद।
शुक्रिया।
तो अभी तक हमारे पास हुकूमत का कोई मौकिफ सामने नहीं आया है, लिहाजा जो पाकिस्तान से मुतालिक खबरें मिली हैं इन दस्तावेजात में, इन पर अभी हम बात नहीं करेंगे, लेकिन जैसा कि आपके इल्म में है कि एक बहुत दिलचस्प खबर आई है कि ओसामा बिन लादन के ईरान के साथ करीबी रवाबित थे, हालांकि आप भी जानते हैं कि ईरान बज़ाहिर तो तालिबान मुखालिफ रहा है, तो इसका आप क्या तज्जिया करते हैं?
मतलब है कि दुनिया में एक तो कोई मुस्तकिल दोस्त नहीं है, मुस्तकिल दुश्मन नहीं है, और अलकायदा ने मेरे ख्याल में ईरान के साथ भी ऐसे तल्लुकात उनके कोई इतने ज्यादा कशीदा नहीं थे, गो के जो इनका नजरिया है वो शदीद शिया मुखालिफ है, लेकिन कोई उन्होंने ईरान को नुकसान नहीं पहुंचाया था। अगर मामलात कुछ खराब हो गए थे तो वो ईरान और अफगानिस्तान की तालिबान हुकूमत थी, उनके दरमियान ताल्लुकात खराब थे उसके साथ, तो उसके बाद जैसे ये अमेरिका का हमला शुरू हुआ अफगानिस्तान में 2001 में अक्टूबर में, तो वो जो है बिन लादन के कुछ फैमिली मेंबर्स, उसमें सुलेमान अबू गैब और इनकी एक अहलिया भी, ये ईरान चले गए थे, और वहां पर उन्होंने पनाह ली। बिन लादन का एक बेटा भी वहां पर, उसने भी पनाह ली, और बाद में उनमें से इनकी जो एक अहलिया थी वो एबटाबाद आई और यहाँ पर उनके साथ रहने लगी। तो मेरे ख्याल में अगर वो ईरान ने ऐसा किया तो उसमें कोई ऐसी मतलब हैरान वाली बात नहीं है। ये लोग ऐसे करते रहते हैं, अपने बड़े शदीद मुखालिफीन को भी कभी कभी लोग जगह देते हैं, क्योंकि वो किसी और जगह पे उनके मफादात को फायदा पहुंचाते हैं।
अच्छा जी, और एक दिलचस्प नुक्ता जो कि हमने देखा इन दस्तावेजात में वो ये है कि आप जानते हैं कि पाकिस्तान का जो ड्रोन प्रोग्राम है वो कितना मुतनाज़ रहा है, लेकिन इन दस्तावेजात से साबित होता है कि ये ड्रोन्स की बड़ी इफादियत रही है, और बहुत सारे लोग जो कि अमेरिका को मतलूब थे वो इसमें निकाले गए हैं। इसके बारे में कुछ बताइए।
मैं ड्रोन बिल्कुल इसके ऊपर पाकिस्तान में बहुत ज्यादा तनाजा रहा है, लेकिन सलाला के 2011 में जो सलाला का वाकया हुआ उससे पहले ड्रोन पाकिस्तान से उठते थे और पाकिस्तान में हमले करते थे, हम उसके ऊपर शोर वगैरह मचाते थे। ये तो बाद में पता चला कि ये आम लोगों को पता चला कि ये ड्रोन जो थे ये बलूचिस्तान से तलबंदीन और जो बाकी यहाँ पर एयरबेस थे वहां से उठ के आते थे। दूसरा ये है कि अगर आपने देखा है कि न कि अलकायदा के टॉप लीडरशिप को इन्होंने बाहर निकाला है जो शुमाली वजीरिस्तान से ऑपरेट करते थे, बल्कि इन्होंने टीडीपी के भी जो है सत्ता जो लीडरान है जिसमें बैतुल्ला मसूद है, हकीमुल्ला मसूद है, कारी हुसैन है और इसका बेशुमार और जो इनकी लीडरशिप थी उनको तमाम को जो है वो एलिमिनेट अमरीकन ड्रोन हमलों से किया गया है। पाकिस्तान में उसके ऊपर बहुत शोर होता है, मुझे इसके ऊपर समझ नहीं आती, अगर आपके कोई दुश्मन को तबाह कर रहा है तो आप क्यों शोर करते हैं, आप खुद नहीं कर सकते हैं, फिलहाल आपके लिए कर रहा है तो आपको शुक्रगुजार होना चाहिए। और जीओसी 7 डे के अगर आपने एक उसमें आई थी जिसके ऊपर बाद में खामोशी हो गई थी, उन्होंने कहा था कि इसके कोलेट्रल डैमेज इंतहाई कम है और इन्होंने पाकिस्तान के दुश्मनों को ज्यादातर निशाना बनाया है।
बहुत दिलचस्प। ब्रिगेडियर साद, आपके इल्म में है कि एक ब्रेकिंग न्यूज़ हुई है कराची में जहां रेंजर्स का एक ऑपरेशन हो रहा है और आज एमक्यूएम ने खासा इस पर एक शोर भी मचाया है। हम चाहते हैं, क्योंकि आपकी सियासी नज़र होती है बहुत सारे मामलात पर, सबसे पहले हम चाहते हैं कि आप ये रिपोर्ट हमारी सुने और उसके बाद इसके बारे में कुछ तबसरा करें। रिपोर्ट पेश कर रहे हैं शहजाद हुसैन।
कराची में मुत्तहदा कौमी मूवमेंट के मरकज 90 पर बुध की सुबह रेंजर्स ने छापा मारा। पाकिस्तान रेंजर्स सिंध के तर्जुमान का कहना है कि हसास मालूमात की बुनियाद पर किया जाने वाला ये ऑपरेशन तकरीबन 2 घंटे तक जारी रहा और उसमें जदीद असलहा बरामद किया गया, जबकि क्रिमिनल रिकॉर्ड रखने वाले और सजा याफ्ता लोगों समेत मुतादिद अफराद को भी हिरासत में लिया गया है। कर्नल ताहिर ने बताया कि उस कार्रवाई में मुंतखब अरकान असेंबली को गिरफ्तार नहीं किया गया, अलबत्ता एमक्यूएम के सीनियर रहनुमा आमिर खान को पूछगछ के लिए साथ रखा गया है। रेंजर्स तर्जुमान कर्नल ताहिर ने मजीद कहा कि रेंजर्स सियासी जमातों के दफातर के तकद्दस को समझती है, लेकिन एमक्यूएम के सदर दफ्तर 90 के गिर्द रुकावटें लगाकर उसे नो गो एरिया बनाया गया था, चुनाचे रुकावटें हटाई जा रही हैं। और अगर सियासी जमातों के दफातर पर नाजायज असलहा या जराइम पेशा अनासर मौजूद होंगे तो उनके खिलाफ कार्रवाई की जाएगी।
पाकिस्तान रेंजर्स सिंध बिला तफरीक और इंफॉर्मेशन बेस्ड ऑपरेशन करती है। आज इंफॉर्मेशन थी हमारे पास इन लोगों की कि यहाँ पे ये मौजूद हैं। किसी भी तरह का कोई पॉलिटिकल बैकग्राउंड इसका नहीं। मैं यहाँ ये चीज वाजे कर देना चाहता हूँ कि किसी भी तरह की कोई कानून को हाथ लेने वाली कार्रवाई, किसी को तंग करने वाली कार्रवाई हम बर्दाश्त नहीं करेंगे।
मुत्तहदा कौमी मूवमेंट के कायद अल्ताफ हुसैन ने लंदन से अपने टेलीफोनिक खिताब में कहा,
सुप्रीम कोर्ट ने कराची में ये कहा था कि कराची में लॉ एंड ऑर्डर के जहां दीगर मसाइल हैं, वहां ये है कि हर जमात के अंदर मिलिटेंट विंग है, यानी लड़ाका विंग है। सारी जमातों के नाम ले दिए थे। जब ये ऑपरेशन शुरू किया तो किसी एक जमात के खिलाफ सिवाय एमक्यूएम के कारकुनों के किसी और जमात के खिलाफ ऑपरेशन किया गया?
एमक्यूएम के सीनियर रहनुमा फैसल सब्जवारी ने 90 पर मीडिया से बात करते हुए कहा,
तालिबान और इन सारे दहशत गर्दों की धमकियों के बाद जो यहाँ पे बैरियर्स लगाए गए, लाइसेंस याफ्ता असला है और वो असला यहाँ पर है, था इसलिए कि हम अपनी हिफाजत करें।
मुत्तहदा कौमी मूवमेंट ने एक बयान में कहा है कि रेंजर्स की इस कार्रवाई में फायरिंग से एमक्यूएम का एक कारकुन हलाक हो गया है, जबकि मकामी ज़राए इब्लाग के मुताबिक रेंजर्स ने उसकी जिम्मेदारी कबूल करने से इनकार किया है। मुत्तहदा कौमी मूवमेंट की जानिब से 90 पर होने वाली कार्रवाई के खिलाफ पुरअमन एहतजाज की अपील के बाद कराची में मामूलात जिंदगी मुतासर रहे, कुछ इलाकों में कशीदगी और कुछ में हड़ताल का सासामा रहा। शहजाद हुसैन, वॉइस ऑफ अमेरिका, कराची।
جی تو جیسا کہ میں نے پہلے بتایا کہ ہم ایک مختلف اسٹوڈیو میں آ گئے ہیں، لہٰذا اگر آپ لوگ کوشش کر رہے ہیں کال کرنے کی تو آپ کی کالیں ہمیں موصول نہیں ہو رہی ہیں، ہم کوشش کریں گے کہ اس مسئلے کو بھی حل کیا جائے۔ لیکن بریگیڈیئر سعد، آپ سے باتوں کا سلسلہ جاری رکھتے ہیں، جیسا کہ آپ نے ایم کیو ایم کے چیف کو سنا کہ ان کا یہ کہنا تھا کہ تمام سیاسی پارٹیوں کے کوئی نہ کوئی ایسے ملیٹنٹ ونگز ہوتے ہیں، ایسے جرائم پیشہ عناصر ہوتے ہیں جو ان کے ساتھ منسلک ہیں، لیکن ان کے خلاف کوئی کارروائی نہیں کی گئی، صرف ایم کیو ایم کے خلاف کارروائی کی گئی۔ آپ سمجھتے ہیں کہ ان کی بات میں وزن ہے؟
نہیں جی، اس وقت جو ملٹنسی کراچی میں عام بنگز کی ہیں وہ ایم کیو ایم نے شروع کی ہے، یہ مڈ ایٹیز کے بعد انہوں نے یہ جو ہے رخ اختیار کیا ایم کیو ایم نے۔ باقی پارٹیز نے اگر کیا تو اس نے رد عمل کے طور پہ کیا، اس میں اے این پی بھی شامل ہے اور پی ڈی پی بھی شامل ہے، اس میں بلوچستانی بھی شامل ہے، اس میں میرے خیال میں پاکستان مسلم لیگ یا پی ڈی اے یہ نہیں شامل۔ جو میرا تجربہ کراچی کا ہے، میں نے 6 سال ادھر گزارے، ان کا نہیں تھا، ان کا ملٹنٹ بینک تھا کہ باقی اس کے ریئیکشن میں آئے ہیں۔ تو وہ اگر آپ نے دیکھا ہے کہ رینجرز نے اگر کاروائی کی ہے تو اکراس دی بورڈ کی ہے، اگر آپ نے 3 دن پہلے دیکھا تو جو ہے سرجانی ٹاؤن کا آپریشن ہو جس میں 4 ڈی جی پی کے دہشت گرد انہوں نے مارے، اس سے پہلے گینگ وار کے انہوں نے کافی لوگ بیاری میں جا کے مارے ہیں، یہ ایم کیو ایم کے اوپر بھی آیا ہے کیونکہ ایم کیو ایم کا سب سے زیادہ حصہ ہے کراچی کے جو واقعات ہو رہے ہیں جس میں ٹارگیٹ ہیٹ کلنگ ہے، داتا خوری ہے، اس میں ایم کیو ایم جو ہے وہ پیش پیش ہے، باقی بھی ہیں، میں یہ نہیں کہہ رہا ہوں کہ باقی نہیں ہے، لیکن باقی ان سے کم ہے۔ اور وہ جب دیکھتے ہیں کہ اگر فوجی کارروائی ہو رہی ہے، کوئی اور چیز ہو رہی ہے، تو وہ پیچھے ہٹ جاتے ہیں۔ ایم کیو ایم واحد ہے جو مقابلہ کرتی ہے اس سیکورٹی فورسز کا، تو میرے خیال میں ان کے اوپر جو ہے وہ نقصان ان کا زیادہ ہوگا۔ اور الطاف صاحب نے تو مطلب ہے مان دیا ہے کہ ان کا جو ایک ملیٹنٹ ونگ ہے، باقیوں کے بھی ہے، انہوں نے کہہ دیا، لیکن انہوں نے وہ یہ بھی کر دیا نہ، کیونکہ اگر آپ تقریر غور سے سنیں تو انہوں نے یہ بھی اکنالج کیا ہے کہ جو لوگ پکڑے گئے ہیں ان کو کہیں اور ہونے چاہیے تھا، ان کو یہاں پر ہمیں مصیبت نہیں ڈالنا چاہیے تھا۔ تو جرائم پیشہ افراد بھی 9-0 میں موجود ہیں، اور ان کے جو پارٹی کے سرکردہ رہنما ہیں وہ ان کے محفل میں تھے، جو آصف خان صاحب ہیں جن کو رینجر اٹھا کے لے گئی ہے۔ تو میرے خیال میں رینجر جو ہے وہ ایسے نہیں کرے گی۔ اور دوسری بات یہ ہے کہ اس کے ساتھ پولیٹیکل وہ بھی ہے کہ جو نواز شریف صاحب نے اپنے کینڈیڈیٹ وڈرا کیے سینٹ کے الیکشن میں، اس لیے کہ یہ جو چھوٹی پارٹیاں تھیں انہوں نے ناجائز مطالبات رکھ دینے تھے، جس میں ایم ایم جو ہے وہ آگے تھی کہ ہمیں ڈپٹی چیئرمین بھی دیا جائے، اور باقی کراچی میں وہ مراد کیا تھے، یا پیپلز پارٹی سے لیتے یا نواز شریف کی حکومت سے لیتے۔ تو میرے خیال میں نواز شریف نے بھی وہ گیم سمجھ لی تھی، اور انہوں نے کینڈیڈیٹ اپنے وڈرا کیے ہیں سینٹ کے الیکشن میں، وہ بھی اسی میں یہ تھا کہ ان لوگوں کو وہ مراد نہ دی جائیں جو وہ یہاں پر بلیک میل کر کے یا ڈیمانڈ کریں گے کہ ہم آپ دیں۔
اچھا جی، بریگیڈیئر سعد ہمارے ساتھ ایک منٹ اور رہیں، ہمارے ساتھ کراچی کے ایک تاجر اس وقت اور صنعتکار مجید عزیز لائن پر ہیں، ان سے بھی ہم سوال کرتے ہیں کراچی کے حوالے سے۔ مجید صاحب، آپ کو خوش آمدید۔
تھینک یو۔
تو آپ بتائیں، کیونکہ آج جیسے کہ آپ کے علم میں ہیں کہ 9-0 سے گرفتاری ہوئی ہے، اور شاید کراچی میں ایک ہڑتال یا کسی حد تک ہڑتال کی کیفیت ہے، آپ بتائیے کہ کراچی کی صورتحال کس حد تک بہتری کی طرف آئی ہے جب سے یہ رینجرز نے آپریشن شروع کیے ہیں؟
دیکھیے، میں آپ کو آج ہی ہم ڈسکس کر رہے تھے، ہم واٹس ایپ کے اوپر ہماری گروپ ڈسکس کر رہی تھی، سارے بزنس مین زیادہ تر تھے، اور ایک قسم کا کنسنسس یہ ہو گیا تھا کہ نسبتاً کراچی میں پچھلے کچھ ادوار سے بہتر ایک ماحول آتا جا رہا تھا۔ اور آج کے بعد ہم تو صرف ایک چیز کہتے ہیں کہ سیاسی جو مسئلے ہیں اس کو آپ ملک کی معیشت یا شہر کی معیشت کے ساتھ لنک نہ کریں، ان یہ جو مسئلے وہ آپ اپنے طریقے سے حل کریں۔ پورا کراچی بند کرنا، پورا کراچی کی پہیا بند کر دینا، وہ آپ اس وقت آپ دیکھیں کہ جب ہم بالکل 3 سال سے نہ ہماری ایکسپورٹ بڑھی ہے، ना हमें कुछ एडवांटेज मिले थे, बड़े मुश्किल से हमें एडवांटेज यूरोप का मिला है जीएसटी प्लस का, तेल के दाम कम होने से हमारे को कुछ बेनिफिट मिले हैं, लोड शेडिंग कम हो गई है, लॉ एंड ऑर्डर बैटरी की तरफ ज्यादा था, और इसमें हमें कोई भी धचका आता है तो हम पीछे वापस आ जाते हैं, ये बड़ा रिवर्स हो जाता है। तो हम तो हर एक को कहते हैं कि ठीक है आपके अपने मसले हैं, सियासी हो या आपके मिलिटेंसी हो वगैरह, उसको उससे आप पूरा शेयर ना बंद करें, हमें काम करने दें। यहाँ आपको बड़ा बड़ी मुश्किल से लोग जो डेली वर्कर्स या कॉन्ट्रैक्ट वर्कर्स हैं, ये बड़ा डिफिकल्ट हो जाता है, इसलिए कि अभी तक मुल्क में जिसको कहते हैं फूड इन्फ्लेशन, उस पर असर ये सारी बैटरी का नहीं आया है। तो वैसे लोगों को अपनी टेबल पे खाने दस्तरखान पे खाने का महंगा पड़ता जा रहा है, और अगर उनकी उस दिन की नौकरी या उस दिन की दिहाड़ी नहीं होती तो उनके लिए तो बहुत ज्यादा ही धक्का होता है, जिसकी तनख्वाहें 8-10-12-15 हज़ार है।
बिल्कुल।
तो हम ये कहते हैं कि अब वक्त आ गया है कि सियासी और इकोनॉमिक्स को कहते यजमान ना बनाया जाए अपने जो सियासी मसले हैं।
जी जी जी, बहुत शुक्रिया। इस मोड़ पे हम खुदाफिज करते हैं दिफाई तज्ज़ियाकार ब्रिगेडियर मोहम्मद साद को, बहुत शुक्रिया आपके तज्ज़िये का और हमारी तरफ से खुदा हाफिज। मजीद साहब आप हमारे साथ रहें, इस वक्त एक मुख्तसर आईडी ब्रेक लेते हैं।
हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमे को नशर होने वाला प्रोग्राम। इस प्रोग्राम में हम आपकी मुलाकात कराते हैं जिंदगी के मुख्तलिफ शोबों में कामयाब पाकिस्तानी अमरीकियों से।
लोग ज्यादातर सादत खान साहब को एक खत्तात की हैसियत से जानते हैं, उन्हें ये नहीं मालूम कि हिंदुस्तान में सादत खान साहब का कितना काम है, उन्हें ये नहीं मालूम कि अबू धाबी के पावर हाउस में सादत खान साहब का कितना बड़ा म्यूरल लगा हुआ है, उन्हें ये नहीं मालूम कि सादत खान साहब का काम ऑस्ट्रिया में कितना है या स्विट्जरलैंड में कितना है या फ्रांस में कितना है या इंग्लैंड में कितना है, हत्ता कि कनाडा और अमेरिका में भी हमारी सादत खान फाउंडेशन ने उनके काम जो है वो दरियाफ्त किए हैं और फिर उन्हें कैटलॉग किया है। और ये पहली दफा है कि अगर हमारी किताब पाकिस्तानियों की नजर से गुजरेगी तो वो ये देखेंगे कि सादत खान का बाहर के मुल्कों में कितना काम है।
हरदम रवा है जिंदगी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से हर जुमे को नशर होने वाला प्रोग्राम। हमारे मेहमानों से फेसबुक पर सवाल पोस्ट करने के लिए हमारा लिंक है facebook.com/हरदम रवा है जिंदगी। पेशकश यास्मीन जमी।
जी, आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से इन द न्यूज़ सुन रहे हैं और इन द न्यूज़ में हम अपने तीसरे मौजू की तरफ आते हैं। और जैसे कि मैंने पहले आपको बताया कि क्योंकि हमने स्टूडियो तब्दील किया है, लिहाजा इस वक्त हम आपकी कॉल्स मौसूल नहीं कर सकते और उम्मीद करते हैं कि आइंदा चंद दिनों में हम कर पाएंगे। इस वक्त बताया जा रहा है कि हमारे साथ यहाँ अमरीका से ताल्लुक़ रखने वाले और बॉस्टन में के रहवासी सनतकार और ताजिर शाहिद अहमद खान हैं, जबकि पहले सेगमेंट से हमारे साथ कराची चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्री के साबिक सदर मजीद अजीज हैं। आप दोनों हजरात को हम खुश आमदेद कहते हैं और सबसे पहले तो आपको एक रिपोर्ट सुनाना चाहती हूं जो अमेरिका और पाकिस्तान के बीच ट्रेड की एक कॉन्फ्रेंस हुई है और इसके हवाले से हमें रिपोर्ट मौसूल हुई है, पेश कर रही हैं इशरत सलीम।
पाकिस्तान और अमरीका के दरमियान इक्तसादी शराकत दारी के सिलसिले में दो रोजा कॉन्फ्रेंस का आगाज इस्लामाबाद में हुआ। पाकिस्तान अमरीका बिजनेस अपॉर्चुनिटीज नामी इस कॉन्फ्रेंस में अमरीकी वजीर तिजारत पैनी प्रिट्जकर भी शिरकत कर रही हैं। کانفرنس کے افتتاحی اجلاس میں دونوں ملکوں کی کاروباری شخصیات اور سرمایہ کاروں سے خطاب میں پینی پرٹزکر نے کہا کہ وہ صدر اوباما سے اس بات پر متفق ہیں کہ قریبی تجارتی تعلقات عالمی مسائل کے مؤثر حل میں مددگار ثابت ہو سکتے ہیں، اسی لیے امریکہ پاکستان سے قریبی تجارتی تعلقات استوار کرنا چاہتا ہے۔ یہ کانفرنس پہلی مرتبہ پاکستان میں منعقد کی جا رہی ہے جو پاکستان امریکہ ہفتہ اقتصادی شراکت داری کا حصہ ہے۔ اس سے پہلے ایسے دو اجلاس لندن اور دبئی میں ہو چکے ہیں۔ اس کانفرنس میں پاکستانی صنعت کار اور پاکستان میں کام کرنے والی امریکی کمپنیوں کے نمائندے اور سرمایہ کار شرکت کر رہے ہیں تاکہ باہمی اشتراک کے مواقع تلاش کر سکیں۔
We know that relationships between states based solely on interactions between governments are susceptible to instability, disruption, and being defined by the crisis of the moment. Conversely, relationships with a strong commercial foundation are mutually beneficial.
امریکی وزیر تجارت نے کہا کہ جب ممالک کے درمیان تعلقات صرف حکومتوں کے آپسی روابط پر قائم ہوں تو غیر مستحکم رہتے ہیں اور ان میں کسی بھی وقت خلل پیدا ہو سکتا ہے، مگر جب تعلقات مضبوط تجارتی بنیادوں پر قائم ہوں تو یہ دونوں ملکوں کے لیے زیادہ فائدہ مند اور زیادہ مستحکم ہوتے ہیں۔ انہوں نے کہا کہ امریکہ پاکستان سے ایسے ہی تعلقات چاہتا ہے۔ امریکی وزیر کے بقول اس مقصد کے حصول کے لیے دونوں ممالک نجی شعبے کے درمیان روابط کو بڑھانا چاہتے ہیں تاکہ دو طرفہ تعلقات کو امداد کی بجائے تجارتی بنیادوں پر استوار کیا جا سکے۔ پینی پرٹزکر نے کہا کہ امریکہ پاکستان کی سب سے بڑی برآمدی منڈی اور بیرونی سرمایہ کاری کا سب سے بڑا ذریعہ ہے۔ امریکی وزیر تجارت نے اپنی تقریر میں پاکستان میں سرمایہ کاری سے متعلق کاروباری شخصیات کے تحفظات کا بھی ذکر کیا، جن میں سلامتی کی صورتحال، توانائی کا بحران، پیچیدہ قوانین اور ٹیکس نظام میں خامیاں شامل ہیں۔ پاکستان کے وزیر خزانہ اسحاق ڈار نے کانفرنس سے خطاب کرتے ہوئے کہا کہ اکتوبر 2013 میں صدر اوباما اور وزیر اعظم نواز شریف کے درمیان واشنگٹن میں ہونے والی ملاقات کی بدولت اس کانفرنس کا انعقاد ممکن ہوا۔
The reason we are here and assembled together, this was President Obama and Prime Minister Nawaz Sharif resolved in October 2013 that the two countries will work closer in order to expand its
اسحاق ڈار کا کہنا تھا کہ پاکستان اور امریکہ کے گہرے اقتصادی تعلقات ہیں اور آنے والے سالوں میں یہ مزید مضبوط ہوں گے۔ پاکستانی وزیر خزانہ نے کہا کہ امریکی وزیر تجارت کی پاکستان آمد سے ظاہر ہوتا ہے کہ امریکہ پاکستان کے ساتھ تجارتی تعلقات کو فروغ دینے میں گہری دلچسپی رکھتا ہے۔ اسحاق ڈار نے حکومت کی جانب سے دہشت گردی کے خلاف جنگ اور ملک کی معیشت کو مضبوط کرنے کے لیے مشکل فیصلے اور مؤثر اقدامات کرنے کے عزم کا اظہار بھی کیا۔ عشرت سلیم، وائس آف امریکہ، اسلام آباد۔
جی، اور ہم خوش آمدید کہتے ہیں شاہد احمد خان کو، جو ابھی آج ہی میرا خیال ہے امریکہ سے پاکستان پہنچے ہیں۔ شاہد صاحب، آپ کو خوش آمدید۔ تو ہماری خوش نصیبی ہے کہ آپ اس کانفرنس میں بھی شریک تھے، اور جیسے کہ آپ جانتے ہیں کہ یہ بڑی اہم کانفرنس رہی ہے۔ اس حوالے سے بتائیے کہ آپ کیا دیکھتے ہیں کہ پاکستان کو اس کی وجہ سے صنعت کاری میں، تجارت میں کیا فائدہ موصول ہوگا؟
بہت شکریہ نفیسہ آپ کا، اور میں آپ کو یہ یاد دلانا چاہتا ہوں کہ سیکرٹری کیری جب سے سیکرٹری آف اسٹیٹ کا انہوں نے عہدہ سنبھالا ہے، اس وقت سے ہی وہ یہ کوشش کر رہے تھے کہ پاکستان اور امریکہ کے تجارتی روابط جو ہے وہ مضبوط ہوں، بی ٹو بی ریلیشن ہوگی تو اس کی وجہ سے جو یہ ایڈ اور گرانٹس کا جو سلسلہ جس پہ پاکستان ڈیپینڈنٹ ہو گیا ہے، اس سے نجات پاکستان کو ملے اور یہ بی ٹو بی ریلیشن شپ اسٹیبلش ہوگی تو اس کے لیے امریکہ میں بھی جابس کریٹ ہوں گی، پاکستان میں بھی کریٹ ہوں گی، پھر امریکہ کی جس اسٹیٹ میں جاب کریٹ ہوگی وہاں کے جو لا میکرز ہیں وہ پاکستان کو سپورٹ کریں گے۔ سو فاسٹ فارورڈ ٹوڈے، اب یہ دیکھیے کہ یو ایس نے تو بہت زیادہ اوپن مائنڈیڈنس دکھائی اور بڑے اوپن ہارٹ کا ثبوت دیا، اور کیونکہ کیبنٹ لیول کی پارٹیسپیشن اس کانفرنس میں یہ ثابت کرتی ہے کہ امریکہ پاکستان کے ساتھ تجارتی تعلقات بنانے میں بہت سیریس ہے، اور امریکہ سے جو ریپرزنٹیشن ہے جو بزنس گروپس کی اور ایون جو پاکستان امریکن بزنس فاؤنڈیشن ہے اس کی اور پاکستان ایمبیسی کی جو اس میں جو کوششیں تھیں اور کونسل جنرل آف پاکستان جو نیو یارک میں ان کی جو کوششیں تھیں اور یہاں پر منسٹری آف کامرس نے جس طریقے سے اس کانفرنس کو پٹ ٹوگیدر کیا آئی ایم سوری مجھے تھوڑی سی الرجیز ہو گئی ہیں پاکستان آ کر, تو اس سے مجھ سے یہ ظاہر ہوتا ہے کہ مواقع تو بہت زیادہ ہیں تجارت کے. اب چیلنجز جو ہے وہ بھی مد نظر رکھنے چاہیے. سب سے بڑا جو الرجی کا چیلنج ہے پاکستان میں, اگر وہ بحران حل نہیں ہوگا تو کس طرح سے پاکستان کی ویلیو ایڈڈ جو اسلے میں ٹیکسٹائل کی ایکسپورٹ کیسے بڑھے گی, اور اگر لا اینڈ آرڈر کی سچویشن امپروو نہیں ہوگی تو امریکن کارپوریشنز پاکستان میں کیسے آپریٹ کریں گی.
بالکل.
اور پاکستان میں جو ایک کمپلیکیٹڈ بیوروکریسی جو ہے اس کے سے جب تک اس کو سمپلیفائی نہیں کیا جائے گا فارن انویسٹرز کے لیے, تو وہ کس طرح سے پاکستان میں انویسٹمنٹ آئے گی.
شاہد صاحب آپ ہمارے ساتھ رہیں. جی جی آپ ہمارے ساتھ رہیں, اس لیے کہ یہی جو اہم نقطے آپ نے اٹھائے ہیں. میں چاہوں گی کہ ہمارے ساتھ صنعت کار مجید عزیز ہیں جو کراچی چیمبر آف کامرس اینڈ انڈسٹری کے صدر رہے ہیں. مجید صاحب یہ بتائیے کہ اب تک آپ جو سرکار نے اقدامات اٹھائے ہیں لا اینڈ آرڈر کے حوالے سے, توانائی کے بحران کو کسی حد تک قابو کرنے کے حوالے سے, ان کو کتنے مارکس دیتے ہیں؟
دیکھیں 100 مارکس نہیں دیں گے, امریکہ کے حساب سے تو میں ابھی تک تو ان کو سی مائنس دوں گا, لیکن یہ ہے کہ وہ آہستہ آہستہ بی مائنس کی طرف آ رہے ہیں. اس میں آپ دیکھیں گے کہ جو بات ابھی خان صاحب نے کی وہ جس کو کہتے ہیں ہیڈ نیل آن دی ہیڈ, یہ بالکل ہم خود ڈومیسٹک جو انویسٹرز ہیں وہ بھی یہی باتیں کرتے ہیں. تو اگر ہمیں جو پرابلمس آتے ہیں, اور اگر فورینر جو باہر سے آتا ہے جو اپنا سرمایہ لے کے ہمارے ملک میں انویسٹمنٹ کرنا چاہتا ہے, تو اس کو تو ایک بڑا اچھا فیل چاہیے کہ ایک 18 ہول گولف کورس کی طرح ہونا چاہیے تاکہ وہ آرام سے کھیل سکے. یہ مسئلہ پچھلے 50-60 سال سے کہ ہمیں کوئی بھی طریقے سے جو مائنڈ سیٹ ہے ہماری نوکر شاہی کا وہ ہٹتا ہی نہیں ہے. ان کے دماغ میں انویسٹمنٹ ورڈ ہی نہیں ہے, وہ ابھی تک امپورٹ بیس تھنکنگ میں لے کے بیٹھے ہیں. اور اگر جب جیسے خان صاحب نے کہا کیبنٹ لیول کی ریپرزنٹیشن ہوئی ہے, کامرس سیکرٹری خود آئی ہے اور 300 لوگ تھے, ہم شو کاسا بھی تھے, میں بھی اس میں دعوت مجھے بھی تھی, لیکن میرا ایک گھریلو ایمرجنسی آئی تو میں نے آخری وقت پہ کینسل کرنا پڑا. یہ ہمارے اتنی واسٹ فیلڈ ہے. میں آپ کو بتاؤں کہ امریکن حکومت نے تقریباً پچھلے کو 2-3 سالوں میں 1500 میگا واٹ کی جو ہماری وہ آلریڈی جو ہمارا گریڈ میں تھا جس کے آبسولیٹ مشینری اکوپمنٹ ہو گیا تھا جو نہیں چل رہے تھے, ان کے لیے بھی انہوں نے فنڈنگ دی اور وہ شروع ہو گیا. روڈ بنا رہے ہیں, اور یہ جیسے باقی کے روڈ بنے گا تو ایک جب تک آپ کے پاس موومنٹ نہیں ہوگی تو آپ کو پرابلمز آئیں گے. میں نے اوپک کی چیئرمین آئی تھی الیزابیتھ لٹل فیلڈ, ان کو کہا تھا کہ جی آپ پاکستان میں آپ کی جو بڑی کمپنی ہے شنائیڈر ہے رائڈر وغیرہ, تو پاکستان میں آج بھی 1,00,000 ٹرکس کی گنجائش ہے. پاکستان میں سب سے بڑا پرابلم انٹرنل جو ہمارا ٹرانسپورٹیشن کاسٹ ہے, اور امریکہ کے پاس یہ اکوپمنٹ بھی ہے, نالج بھی ہے, نو ہاؤ بھی ہے, ٹیکنالوجی بھی ہے, اور کراچی سے لے کر خیبر تک اور افغانستان, اور کل صبح انشاءاللہ سینٹرل ایشیا میں جو ہوگا وہ چائنیز پاکستان چائنیز اکنامک کوریڈور جو بن رہا ہے اس کے لیے چاہیے گا, تو یہ بہت بڑی فیلنگ کے لیے ہے پاکستان میں.
جی 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 مجید صاحب ہمارے پاس صرف 1 منٹ ہے, لیکن میں شاہد احمد خان سے ایک اور سوال کرنا چاہوں گی. شاہد صاحب یہ بتائیے, آپ کے علم میں ہے کہ چین بھی اس وقت سب سے زیادہ انویسٹمنٹس کر رہا ہے پاکستان میں, کیا یہ ایک وجہ بنتی ہے کہ امریکہ بھی اب اسی قطار میں آنا چاہتا ہے؟ کیا چین کے مقابلے میں امریکہ یہ کر رہا ہے؟
اب یہ ایسی بات سے میرا نہیں خیال ایسی کوئی بات ہے. امریکہ کا پاکستان میں دیکھیے, پاکستان کے 60% ایکسپورٹس ابھی بھی جو ہے وہ امریکہ جاتی ہیں, تو چین کے ساتھ تو ہماری ایکسپورٹس کا کوئی تعلق نہیں ہے اتنا زیادہ. اور چین کی جو یہاں پر جس انڈسٹری میں سرمایہ کاری کر رہا ہے تو اس کا امریکہ سے تو کوئی کمپیریزن نہیں ہے. امریکہ تو پاکستان کے ساتھ بزنس ٹو بزنس ریلیشن شپ بنانے میں ہمیشہ سے انٹرسٹڈ تھا, اور اب تھوڑا سا زیادہ انٹرسٹڈ ہے پچھلی جب سے سیکرٹری کیری نے اور پریزیڈنٹ اوباما نے یہ انیشیٹو لیے ہیں. مجید صاحب ویسے کافی جنرس ہیں گریڈنگ کرنے میں, از اے گڈ پیٹری ہارٹ, تو لیکن یہ ہے کہ بہرحال یو نو دیئر از اے لائٹ, سیمز لائک دیئر از سم لائٹ ایٹ دی اینڈ آف دا ٹنل. اور اس میں اگر امریکہ دیکھیے, اور 1650 میگا واٹ अभी भी अमेरिका की असिस्टेंस से पाकिस्तान में जो एनटीपीसी की लाइन है उस पर बिजली जो चल रही है वो 1650 मेगावाट अमेरिका की असिस्टेंस से है। और बहुत अभी अब इसका सबसे बड़ा फायदा जो होगा कि कैबिनेट लेवल की जब रिप्रेजेंटेशन होती है किसी कॉन्फ्रेंस में तो गवर्नमेंट की एक बाय इन होता है, तो यूएस इन्वेस्टर्स फिर देखते हैं कि जो यूएस गवर्नमेंट की किस तरफ रुझान है तो वो फिर उस तरफ चल पड़ते हैं, आमतौर पर ये होता है। आई होप इस सिलसिले में भी यही होगा और अमेरिकन कॉरपोरेशन जो उनके लॉ एंड ऑर्डर से रिलेटेड कंसर्न है, जिसमें सबसे बड़ा कंसर्न तो ये होता है कि आपकी हेल्थ इंश्योरेंस, आपकी लाइफ इंश्योरेंस, जब आप पाकिस्तान जैसे कंट्री में आते हैं और अफगानिस्तान में उनको एक ही लूप में रखा हुआ है तो वो कवर नहीं करते। और अमेरिकन को अब ये जो एक कॉमर्स सेक्रेटरी कॉमर्स की एंडोर्समेंट है और हायर लेवल से प्रेसिडेंट की कैबिनेट की एंडोर्समेंट है, उससे वो जो ये जो प्रॉब्लम है इसके हल होने के काफी चांसेस हैं।
अच्छा जी, इस सेगमेंट को हम यहाँ खत्म करते हैं। बहुत शुक्रिया। हमारे साथ थे सनतकार शाहिद अहमद खान जो बोस्टन में होते हैं लेकिन इस वक्त पाकिस्तान में हैं, और उनके साथ थे कराची चेंबर ऑफ कॉमर्स एंड इंडस्ट्री के साबिक सदर मजीद अजीज। बहुत शुक्रिया आप दोनों हजरात का और हमारी तरफ से
खुदा बहुत शुक्रिया। थैंक यू सो मच।
इसके बाद एक आईटी ब्रेक लेते हैं।
आप सुन रहे हैं वॉइस ऑफ अमेरिका की उर्दू नशरियात।
जी आप वॉइस ऑफ अमेरिका वाशिंगटन से इन द न्यूज़ सुन रहे हैं और इन द न्यूज़ में हम अपने आखिरी मौजू की तरफ आते हैं, और मौजू ये है कि जैसे कि आप लोग जानते हैं कि इस वक्त अमेरिका ईरान के साथ एक जौहरी मुआहदा करने की कोशिश कर रहा है, लेकिन इसमें रिपब्लिकन्स ने एक ख़त लिखा है ईरान को जिसमें उन्होंने डील का पर एतराज़ किया है। इस हवाले से हमारे पास एक मुख्तसर सी रिपोर्ट है, ये रिपोर्ट पेश कर रही हैं सादिया असद।
इस खुले खत में जिसे सेनेटर टॉम कॉटन ने तहरीर किया है और जिस पर दूसरे 46 रिपब्लिकन कानून साजों के दस्तखत हैं, ईरान के रहनुमाओं को ये बताने की कोशिश की गई है कि अमेरिका के साथ तय पाने वाले किसी भी जौहरी मुआहदे को आईनी रुकावटों का सामना हो सकता है। खत में कहा गया है कि अगरचे सदर बैनुल अक्वामी मुआहिदों पर गुफ्तगू कर सकते हैं, ताहम कांग्रेस इसकी तौसीक में अहम किरदार अदा करती है। खत में कहा गया है कि कांग्रेशनल एग्जीक्यूटिव एग्रीमेंट नामी कोई भी मुआहिदा ऐवाने नुमाइंदगान और सेनेट दोनों में अक्सरियती वोट का मुतकाजी होता है, जहां 100 सेनेटर्स में से मतलूबा अक्सरियत दरकार होती है। खत में ये इंतबाह भी किया गया है कि ईरान के जौहरी हथियारों के प्रोग्राम से मुतालिक कोई भी ऐसा मुआहिदा जिसे कांग्रेस की मंजूरी हासिल ना हो, उसे एक इंतजामी मुआहदे के सिवा कुछ और नहीं समझा जाएगा, जिसे मुस्तकबिल का कोई सदर मनसूख कर सकता है या जिसमें कांग्रेस तरमीम कर सकती है। पीर के रोज जब खत के बारे में पूछा गया तो सदर ओबामा ने कहा कि अमरीकी कानून साज ईरान के अंदर मुजाकरात की मुखालफत करने वालों की सफ में खड़े हो गए हैं।
I think it's somewhat ironic to see some members of Congress wanting to make common cause with.
Mera khayal hai ki isme sitam zarifi ka pehlu ye hai ki Congress ke kuch arakeen Iran ke sakhtgir nazariyat rakhne walon ke sath mushtarka nasbolain ikhtiyar karna chahte hain. Ye ek ghair mamooli ittehad hai. Mera khayal hai ki ab hum jis cheez par apni tawajjuh markooz karenge wo asal mein ye dekhna hai ki aaya hum koi muahida kar sakte hain ya nahi. अगर हम कर लेते हैं तो फिर हम उसे अमरीकी आवाम के सामने पेश कर सकेंगे और मुझे एतमाद है कि हम उसका नफाज कर सकेंगे। इतवार के रोज मिस्टर ओबामा ने एतराफ किया कि बातचीत में अभी इख्तलाफात बाकी हैं, जबकि मुजाकरात कारों को मुआहदे का कोई लाह अमल तय करने के लिए एक माह से भी कम मुद्दत की एक खुद साख्ता डेडलाइन का सामना है। उन्होंने मुतनब्बे किया कि वो उस सूरत में मुजाकरात खत्म कर देंगे अगर ईरान की जानिब से इस बारे में कोई मुनासिब शफाफियत और तस्दीक फराहम ना की गई कि वो कोई जौहरी हथियार तैयार नहीं कर रहा। व्हाइट हाउस के तर्जमान जोश अर्नेस्ट ने कहा है कि ये खत खारजा पॉलिसी और अमरीकी कौमी सलामती के मफादात आगे बढ़ाने से मुतालिक सदर की अहलियत को नुकसान पहुंचाने की एक यक जमाती हिकमत अमली की तर्जुमानी करता है। वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं सादिया असद।
जी और इस معاملے کے علاوہ جو امریکہ میں بعض دہشت گرد واقعات ہوئے ہیں اس کے حوالے سے بھی ہم بات کریں گے. اور ان دونوں موضوعات پر بات کرنے کے لیے ہمارے ساتھ بین الاقوامی تعلقات کے ماہر پروفیسر شمیم اختر ہیں جو کراچی یونیورسٹی میں پڑھاتے ہیں, اور ان کے ساتھ یہاں نیو یارک میں سائیکائٹرسٹ ڈاکٹر ریحانہ لطیف ہیں. تو ہم ابتدا کرتے ہیں پروفیسر شمیم اختر سے. شمیم صاحب, آپ کو خوش آمدید.
شکریہ.
تو سب سے پہلے تو آپ ہمیں یہ بتائیں کہ اس طرح کا خط لکھنا آپ کے خیال میں کتنا غیر معمولی ہے, کیونکہ جیسا کہ آپ نے صدر اوباما کو سنا, ان کا یہ کہنا ہے کہ ریپبلکنز اس وقت باقاعدہ ایران سے مخاطب ہو کر بات کر رہے ہیں. آپ ہمیں بتا سکتے ہیں کہ اس کی وجہ سے باقی کی دنیا نے کیا تاثر لیا ہے؟
دوسری بات تو یہ ہے صاحب کہ یہ بڑا غیر رسمی اقدام ہے اور آداب سیاست اور آداب سفارت کے خلاف ہے. اور یوں بھی دیکھیے کانگریس کو اس بات کا اختیار تو حاصل ہے کہ وہ اعلان جنگ کرنے کی مجاز ہے, اور کوئی معاہدہ اگر لایا جائے تو دو تہائی اکثریت سے ہی اسے قلندم بنا سکتی ہے, سادہ اکثریت سے ایسا ممکن نہیں ہے. لیکن وہ براہ راست کسی دوسرے ملک کے سربراہ سے یا مقننہ سے کسی قسم کا رابطہ نہیں رکھ سکتی, چاہے کہ انہیں آگاہ کرے. اوباما صاحب نے بالکل صحیح کہا کہ وہ دراصل ایران کے ان سخت گیر عناصر کے ہاتھوں میں کھیل رہے ہیں جو جوہری اسلحہ بنانے کے حق میں ہیں اور کسی صورت سے معاہدہ کرنے کے لیے تیار نہیں ہے اور اس منصوبے کو ترک کرنے کے لیے. لیکن میں سمجھتا ہوں کہ اس کا ایک پہلو اور نکلتا ہے. ان کی منشا یہ نہیں ہے کہ سخت گیر لوگوں کی ہمت افزائی کریں اور ایران گامزن ہو جائے جوہری اسلحے کے حصول کی طرف, بلکہ ایک تعطل پیدا ہو جائے, ایران منکر ہو جائے, معاہدے ناکام ہو جائیں, تو اسے جواز بنا کے حملے کے لیے انتظامیہ پہ دباؤ ڈالا جائے. اور ظاہر سی بات ہے کہ جب مذاکرات ناکام ہو جائیں گے اور کوئی صورت نہیں نکلے گی اور مزید توسیع نہیں ہوگی اس میں جیسا کہ اب تک ہوتی آئی ہے, تو اوباما صاحب کو اپنے ماضی کے جو اقوال تھے کہ صاحب ہم بالآخر اگر سفارتی حربہ ناکام ہو گیا تو ہم طاقت کا استعمال کریں گے, تو اوباما صاحب اس کی دباؤ کا مقابلہ نہیں کر سکیں گے اور ایران پہ انہیں حملہ کرنا پڑے گا, اسرائیل ملوث ہو جائے گا. اب اس کا کیا انجام ہوگا آپ کو غور فرمائیے. امریکہ کے مفادات خلیج میں ہیں, اس کا پانچویں بحری بیڑے کا مرکز وہاں ہے, تیل کے کنویں ہیں وہاں پہ جسے امریکن کمپنیوں کے حصے ہیں, اور خود تیل کی جو فراہمی ہے اور ترسیل ہے وہ متاثر ہو سکتی ہے. یہ ایک علیحدہ موضوع ہے. بات صورت یہ انتہائی پاگل پن کی بات ہے جو انہوں نے کی ہے, اور ان کا مقصد جنگجویانہ ہے.
جی, اور ہم دیکھتے ہیں کہ اس پر کیا ہوتا ہے, کیونکہ یہاں تو میڈیا بھرا ہوا ہے اس موضوع پر. اس وقت ہم بات کرتے ہیں, جیسے کہ آپ کے بھی علم میں ہے کہ بوسٹن میں ایک میراتھن ہوا تھا اور اس میں دو لڑکے پکڑے گئے دہشت گردی کے الزام میں, اور اس وقت ان میں سے ایک پر ایک ٹرائل ہو رہا ہے. اس وقت ہم اس سلسلے میں بات کریں گے سائیکائٹرسٹ ڈاکٹر ریحانہ لطیف سے. اور ڈاکٹر ریحانہ, آپ کو بھی خوش آمدید.
شکریہ. آپ کا سوال,
میرا سوال ابھی آپ کی طرف ہے. آپ جانتی ہیں کہ یہاں پر اس وقت جس طرح کے جو ہیں دونوں, جی جی بالکل, اور کچھ غم و غصہ پایا جاتا ہے. آپ بھی جانتی ہیں کہ یہاں پر اس بوسٹن میراتھن میں بہت سارے لوگ زخمی ہوئے, ان کی ٹانگیں ختم ہو گئیں, کچھ لوگ ہلاک بھی ہو گئے. آپ کا کیا مشاہدہ ہے کہ پچھلے دنوں جو واقعات ہوئے ہیں امریکہ میں, اور سب سے تازہ واقعے کی طرف میں آتی ہوں کہ ٹیکسس میں ایک 36 سالہ عراقی کو قتل کر دیا گیا, آپ سمجھتی ہیں کہ کیا لوگوں کے لاشعور میں اب غم و غصہ پایا جاتا ہے مسلمانوں کے خلاف, جس کی وجہ سے ہم اس طرح کے رد عمل دیکھتے ہیں؟
مجھے جو نظر آتے ہیں وہ یہ نظر آتا ہے کہ جو شر پسند لوگ ہیں وہ یہاں پہ بھی موجود ہیں, صرف یہ ہمارے ملکوں کی ہی پیداوار نہیں ہے, اس ملک میں بھی شر پسند لوگ ہیں اور وہ ایسے کام کرنے سے نہیں کترائیں گے. یہاں پہ تشدد، گن اور اگریشن کا کوئی کمی نہیں ہے اس ملک میں. اگر آپ ہسٹورکلی دیکھیں تو امریکہ میں بہت تشدد اور بہت مار کٹائی اور روز کچھ نہ کچھ ہوتا ہی رہتا ہے. اس لحاظ سے اگر کوئی اسی قسم کے تشدد نظر لوگوں نے اپنے ذہن میں ڈال دیا کہ ہمیں اس طبقے کے خلاف جانا ہے تو وہ اس طبقے کے خلاف جا کے ان کو ضرور تنگ کر سکتے ہیں. اور یہی پرابلم یہی ہوا ہے اس مارچ فورٹ کے حادثے میں کہ وہ علاقے 36 سال کے جو یہاں آئے جمالی سلام علی جمالی ہیں شاید
جی جی
علی جمالی
ان کے احمد الجمیلی بالکل
الجمیلی
بالکل
تو ان کا جو یہ واقعہ ہوا ہے یہ بہت ہی ٹریجک ہے اور بہت انفارچونیٹ ہے کہ یہ سارے حالات جو ہو رہے ہیں دنیا میں آج کل وہ ایک عجیب سا ہیجان پیدا کیا ہوا ہے اس نے دنیا میں. اور ایک تو آلریڈی دنیا میں ہیجان ہے, اکنامک ہیجان ہے, پولیٹیکل ہیجان ہے, ادھر سے پھر یہ ریلیجیس ہیجان بھی بڑھتا جا رہا ہے. تو اب اس کا جو ایک ہی حل ہے اور وہ یہ ہے کہ سارے دنیا کے لوگ مل کر بیٹھیں اور یہ حساب لگائیں کہ کس طرح ہم پیس کنورٹ کر سکتے ہیں اس اپنی ایگریشن کو. کیونکہ جب تک وہ سارے ملکوں کے پریزیڈنٹس اور پرائم منسٹرز اور جو رکھوالے ہیں وہ بیٹھ کے یہ کام نہیں کریں گے تو لوگ جو کر رہے ہیں ان کے اوپر سخت سزائیں ہوں, ان قسم کی باتوں میں سختی رکھی جائے تاکہ کوئی بھی یہ قدم نہیں اٹھائے کہ کسی کو بے ضرر کو انوسنٹ آدمی کو مار دے. اس کے خلاف اتنا زیادہ ریاکشن ہونا چاہیے کانگریس میں اور ہر شہر میں اور ہر اسٹیٹ میں کہ یہ کوئی کسی بے ضرر انسان کو ایسے مارنا اور لڑائی جھگڑائی نہ کر سکیں. یہاں پہ مارنے کے لیے چاہے وہ مسلمان ہو, چاہے وہ ہندو ہو, چاہے وہ سکھ ہو, اس سے کوئی فرق نہیں پڑتا, وہ انسان ہے اور اس کو مارنا ناجائز ہے.
بالکل ڈاکٹر پروفیسر شمیم اختر, آپ سے بنیادی سوال, آپ پاکستان میں بیٹھ کے سب کچھ دیکھ رہے ہیں کہ یورپ میں کیا ہو رہا ہے, امریکہ میں کیا ہو رہا ہے, آپ کے علم ہے کہ جب شارلی ایبدو پر حملہ ہوا, آپ جانتے ہیں کہ مسلمانوں پہ یہ الزام ہے کہ انہوں نے وہاں جا کر بہت سارے ایسے فرینچ لوگوں کو مارا جن کے خلاف وہ محسوس کرتے تھے کہ وہ شاید ان کے مذہب کا مذاق اڑا رہے ہیں. اگر آپ ایک کمپیریزن کرنا چاہیں کہ فرانس میں کس طرح کا رد عمل سامنے آیا اور یہاں امریکہ میں کس قسم کا رد عمل آ رہا ہے مسلمانوں کے حوالے سے, تو آپ کیا فرق دیکھتے ہیں؟
فرق تو بنیادی طور پہ کوئی نہیں ہے, اس وجہ سے کہ دیکھیے مذہبی تعصب اپنے عروج پہ پہنچ چکا ہے اور اس کے کچھ معروضی اسباب بھی ہیں. میں کہتا ہوں کہ اگر تاریخ میں آپ جائیں تو ہمیں پہلے جو نو آبادیاتی پالیسی ہے الجزائر میں فرانس کی 150 سالہ حکومت ہے اور دوران جدوجہد جو 1.5-2 لاکھ پھل الجزائریوں کا قتل عام ہے, مصر میں برطانیہ کا تسلط ہے اور پھر اس کے بعد ایسے عامر کی سرپرستی ہے, عراق پہ حملے ہیں, افغانستان پہ حملہ ہے, اور اس کے رد عمل کے طور پہ جو 11 ستمبر کو ایک انتہائی انسانی سوز حرکت کی گئی اور اس میں ظاہر سی بات ہے کہ امریکیوں کو مسلمانوں کے خلاف غصہ آنا ہی آنا تھا کیونکہ اوباما جو لادن صاحب تھے انہوں نے اس کی ذمہ داری قبول کر لی. اگر ایسا نہ ہوتا تو ہو سکتا ہے کہ شک کا فائدہ مل جاتا ہے ان کو, لیکن دیکھیے اتنی بڑی واردات کے بعد کوئی مافوق البشری قوت ہوگی جو نفرت, انتقام اور تعصب کے جذبے پہ قابو پا سکے. تو یہ چیزیں اتنی الجھی ہوئی ہیں اور میں اگر کسی پہ الزام رکھوں
تو جانبداری کا مرتکب ہو رہا ہوں گا. اس وجہ سے میں یہ کہہ کے پیچھا چھڑاؤں گا کہ اس میں سب برابر کے ملزم ہیں, مسلمان بھی اور عیسائی بھی.
جی جی جی, بہت شکریہ, کیونکہ ہمارے پروگرام کا وقت بالکل ختم ہوا. ہمارے ساتھ تھے بین الاقوامی تعلقات کے ماہر پروفیسر شمیم اختر, جو پاکستان سے اس پروگرام میں شامل تھے, اور یہاں نیو یارک سے تھیں سائیکیٹرسٹ ڈاکٹر ریحانہ لطیف. آپ لوگوں کی شرکت کا شکریہ اور خدا حافظ. اس سے پہلے آپ نے سنا دو صنعت کاروں کو, شاہد احمد خان جو بوسٹن سے تعلق رکھتے ہیں اور مجید عزیز جو کراچی میں ہوتے ہیں. اور ابتدا میں تھیں یو این ایچ سی آر کی ترجمان دنیا اسلم خان, ان کے ساتھ تھے فرا پروونس کے گورنر آصف ننگ اور دفاعی تجزیہ کار بریگیڈیئر محمد سعد. اس پروگرام کے لیے ہمارے انجینئرز تھے مارٹن کروسیس اور جیکسن وٹس, پروڈیوسر انجم ہیرل گل. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکہ